नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
रिक्त संवैधानिक निकायमा चाँडो नियुक्ति गर्न सरकारलाई नेकपाको आग्रह, अध्यक्ष र महासचिवले 10 दिनभित्र पार्टी एकीकरणको कार्ययोजना बनाउने।
देशभर कोरोना संक्रमितको संख्या 66,000 नाग्यो, थप 2 मृत्यु, 4% बढी वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या।
त्रिवीको विवादित परीक्षाको उत्तर पुस्तिका जलाएको विषयमा अख्तियारले छानबिन थाल्यो, ट्रमा सेन्टरमा उपचार गर्न नमानेपछि डाक्टर केसीलाई त्रिवी शिक्षण अस्पताल लगियो।
यस वर्षको नोबेल शान्ति पुरस्कार डिसेम्बर 10 वितरण गरिने, शान्तितर्फ हालसम्म 318 जनाको नाम प्रस्ताव, घोषणा आगामी अक्टोबर 9।
र अन्तर विद्यालय लिगका लागि नाम दर्ता गर्न विद्यालयलाई इन्फाको आह्वान, आइपिएल क्रिकेटमा राजस्थान चेन्नई विरुद्ध फर्स्ट ब्याटिङमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाले लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायमा चाँडो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले संविधान ऐन नियम अनुसार संवैधानिक निकायमा रिक्त पदमा नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरूको पदपूर्तिका बारेमा संवैधानिक परिषदले छिटो बैठक गरेर त्यस सम्बन्धी निर्णय लिनुपर्ने आवश्यकताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीलाई छिटो पदपूर्तिको निम्ति संवैधानिक परिषदको बैठक राखेर आवश्यक निर्णय लिन पहल गर्नुहुन बैठकले अनुरोध गरेको छ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले पार्टीको सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने सम्बन्धमा अध्यक्षद्वय र महासचिवले 10 दिनभित्र ठोस प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत गर्ने निर्णय पनि भएको छ। त्यसैको आधारमा छलफल गरेर सचिवालयले सांगठनिक एकीकरणको टुङ्गो लगाउनेछ। प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा मन्त्री परिषद पुनर्गठनबारे भने थप छलफल हुन सकेन। संगठन विभागका निर्णयबारे छलफल र अनुमोदन सम्बन्धी प्रस्ताव, स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरूको पदपूर्ति लगायतका विषयमा अर्को बैठकमा छलफल गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो।
नेपालमा कोरोना संक्रमितको संख्या 66,000 नागेको छ। आज थप 1356 जना कोरोना संक्रमित थपिएसँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 66,632 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौँ उपत्यकामा 647 जना नयाँ संक्रमित भेटिएका छन्। तीमध्ये काठमाडौँमा मात्र 511 जना छन् भने ललितपुरका 73 र भक्तपुरका 63 जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। आजै सुनसरीमा 77, मोरङमा 57, सुर्खेतका 44, रूपन्देहीका 74, बाँकेका 58 जना नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म कुल संक्रमितको 72% उपचारपछि स्वस्थ भएका छन्। थप 823 जना अस्पतालबाट डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या 48,061 पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। आज देशभर सक्रिय संक्रमितको संख्या 18,142 रहेको छ। तीमध्ये 9,193 जना संस्थागत र 8,949 जना होम आइसोलेसनमा रहेका छन्। कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने घटेको छ। मन्त्रालयले पछिल्लो पटक थप 2 संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। काठमाडौँका 50 पुरुष र काभ्रेकी 50 महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। यससँगै देशभर कोरोनाकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या 429 पुगेको छ।
यसैबीच त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका सहप्राध्यापक डाक्टर रञ्जन कुमार दाहालले कोरोना भाइरसलाई कुनै पनि हालतमा कमजोर नठान्न अपील गर्नुभएको छ। गत साउन 13 गते कोरोना संक्रमण पुष्टि भएपछि आफू मृत्युको मुखमा पुगेर फर्किएको भन्दै उहाँले कसैले पनि यसलाई सामान्य रुघाखोकी ठानेर गल्ती गर्न नहुने बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित COVID-19 प्रेस ब्रिफिङका क्रममा उहाँले सानो लापरवाहीले पनि कोरोना हुन सक्ने भन्दै सचेत गराउनुभयो।
कोभिडको संक्रमण पछिको त्यो पीडा एकदमै झनै बढी डरलाग्दो हुँदो रहेछ र मैले 18 दिनको हस्पिटल बसाएमा धेरै नै भोग सहेको छु। कोरोनालाई हामीले जुन तरिकाले लिइरहेका छौँ केही होइन, यो हुँदै हुँदैन भन्ने कुरा चाहिँ मैले आफूले बेहोरेर आइसकेको, किनभने मैले कुनै मलाई कुनै रोग थिएन, न मलाई डायबिटिज थियो, न मलाई प्रेसरको कुनै समस्याहरू थियो, मलाई केही रोग थिएन। म एकदमै चाहिँ आफूलाई असाध्य बलियो सम्झिन्थेँ। नेपालभरि जुनसुकै ठाउँमा पनि म ड्राइभरलाई हटाएर आफै ड्राइभिङ गरेर चाहिँ आफ्नो काम गर्न पुग्ने मान्छे चाहिँ म एकदमै नराम्रोसँग चाहिँ धराशायी भएको छु। त्यही भएर मैले के देख्छु भने कोरोनालाई हामीले जुन तरिकाले अहिले लिइराखेका छौँ, हाम्रो जनमानसमा एक किसिमको चाहिँ सोध जुन आएको छ, कोरोना भने केही पनि होइन, नेपाल सरकारले हामीलाई तर्साइरहेको छ भनेर हामीले भन्ने गरेका छौँ, कृपया यसलाई चाहिँ त्यसरी नलिदिनु चाहिँ म सबैजनालाई अनुरोध गर्दछु।
नेपालका 4.3% वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा यस्तो पाइएको हो। सर्वेक्षणले 10% वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको छ। परिषदले सन् 2019 सन् 2020 गरेको मानसिक स्वास्थ्य सर्वेक्षण गरेको हो। परिषदले 7 प्रदेशका 15,088 जनामा सर्वेक्षण गरेको जनाएको छ। सहभागीमध्ये 9,200 जना 18 वर्षमाथिका वयस्क रहेको उल्लेख छ। सर्वेक्षणमा 5,888 जना भने 13-17 वर्षका किशोर किशोरी थिए। सर्वेक्षणले 3% वयस्कमा उदासीनताको समस्या देखाएको छ। यस्तै 6.5% वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र 1.1% वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ।
19 सत्याग्रहको 9 दिनमा रहेका डाक्टर गोविन्द केसीलाई आज साँझ त्रिवेणी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। आजै नेपालगंजबाट काठमाडौँ ल्याइएका डाक्टर केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो। मन्जुरी बिना प्रहरीले ट्रमा सेन्टरमा लिन खोज्दा डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा प्रहरीले आफूमाथि जबरजस्ती गरेको आरोप लगाउनुभयो। त्यसपछि ट्रमा सेन्टर भर्ना गरिएका डाक्टर केसीलाई साँझ आफूलाई त्रिवेणी शिक्षण अस्पताल जान नदिएसम्म कुनै पनि स्वास्थ्य जाँच गर्न नदिने बताउनु भएको थियो। डाक्टर केसीमाथि भएको प्रहरीको व्यवहारको सर्वत्र विरोध भएपछि ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर साँझ 6:30 बजेपछि टिचिङ अस्पताल पुर्याइएको डाक्टर केसीका सहयोगी प्रीतम सुवेदीले जानकारी दिनुभयो।
डाक्टर केसीलाई अपहरण गरेर जसरी ट्रमा सेन्टर ल्याइयो, त्यसमा साथै त्यो जुन सामाजिक सञ्जालमा यहाँले भिडियो देख्नु होला, त्यो भिडियो भाइरल भइसके पछाडि चाहिँ चौतर्फी जवाब जब आयो, जवाब आए पछाडि चाहिँ उनीहरूले डाक्टर केसी बेलुका भएपछि अब म जान्छु भनेर भन्नुभएको थियो र त्यस पछाडि चाहिँ डाक्टर केसीले अपहरण गरेर ल्याएको, मलाई जान देऊ भनेर भनिसके पछाडि उहाँ त्यहाँबाट हिँड्नुभयो र त्यहाँ त्यसमा चाहिँ कुनै पनि रोकटोक भएन।
आज त बर्सात पनि भइरहेको छ काठमाडौँमा, उहाँ ट्याक्सी चढेर जानुभएको हो कि कसरी जानुभयो?
हजुर, हो, उहाँ बाहिर निस्किसके पछाडि हामीले चाहिँ बाटोमा गुडिरहेको रोकेर आएको ट्याक्सी थियो, त्यसलाई रिक्वेस्ट गऱ्यौँ अनि त्यस पछाडि ट्याक्सीमा हालेर अहिले टिचिङ ल्याइएको छ।
अनि उहाँ कति बजे भर्ना हुनुभयो र उहाँको अहिले स्वास्थ्य जाँच भइरहेछ कि के छ?
हजुर, उहाँ 7 बजे टिचिङमा अहिले इमर्जेन्सीमा हुनुहुन्छ, उहाँको स्वास्थ्य जाँच भइरहेको छ अहिले र अब कता त्यस पछाडि कता लाने भन्नेमा छलफल भइरहेको छ।
उहाँको स्वास्थ्य अवस्था कस्तो छ
अहिले? चाहिँ अब टेस्टहरू लिइरहेको अवस्था छ, त्यसैले अहिले भनिहाल्ने अवस्था छैन, केही समय पछाडि रिपोर्ट आउँछ।
अनि अनसन त जारी नै रहन्छ होला?
हजुर, उहाँले सत्याग्रह कन्टिन्यू गर्नुहुन्छ, मार्च 9 सम्म उहाँले अनसन तोड्ने हुनु वाला छैन।
यसैबीच डाक्टर केसीमाथि प्रहरीले गरेको अभद्र व्यवहारको सर्वत्र विरोध भएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईदेखि पूर्व स्वास्थ्य मन्त्री गगन थापासम्मले आलोचना गर्नुभएको छ। समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहनुभएका डाक्टर भट्टराईले यो राजाको निरङ्कुश पञ्चायती शासन हो कि ओलीको कम्युनिष्ट शासन हो भनेर प्रश्न समेत गर्नुभएको छ। यस्तै गरी नेपाली कंग्रेसका नेता समेत रहेका थापाले सरकारले सत्याग्रही डाक्टर गोविन्द केसीमाथि गरेको अपमानजनक व्यवहार निन्दनीय भएको बताउनु भएको छ। यसैबीच डाक्टर गोविन्द केसीका समर्थकहरूले उहाँको पक्षमा आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका हुन्। सोलिडारिटी फर डाक्टर केसी अलायन्स लगायतका समूहले केसीको सत्याग्रहको पक्षमा प्रदर्शन गरेका थिए। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
अब डिस होमको डिलरहरू मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा पाउनुहुनेछ बम्पर डिस्काउन्ट, साथै वार्षिक रिचार्ज गरे बापत विकली लकी ड्रमा भाग लिने अवसर प्राप्त गरी हप्तामा दुईजना भाग्यशाली ग्राहकहरूले जित्नुहुनेछ। प्रति व्यक्ति रु 1,00,000 नगद उपहार।
डिसहोम खुशी अन गराउ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच एकता भएसँगै आज निर्वाचन आयोगमा दल दर्ता भएको छ। आयोगमा 294 नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता भएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। आज बसेको केन्द्रीय कार्य समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गर्दै दीपक बोहरा लगायतलाई अख्तियारी दिएको थियो। पार्टी एकता हुँदा भएको सहमति अनुसार तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन 2074 पेश भएको राजनैतिक घोषणापत्रलाई नै राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाइएको जनाइएको छ। अब राप्रपाको गाई अङ्कित रातो पहेँलो र निलो रङको झण्डा हुनेछ। पार्टीको चुनाव चिन्ह हलो कायम गरिएको छ। राप्रपाले एकता महाधिवेशन 2078 वैशाख 25 28 काठमाडौँमा गर्ने आज निर्णय गरेको केन्द्रीय सचिवालय सदस्य भास्कर भद्राले जानकारी दिनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्र लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ। प्रेस काउन्सिल नेपालको 51 वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उहाँले आम सञ्चार माध्यमलाई जिम्मेवार बनाई लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचार संहिताको पूर्ण पालना हुनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच प्रेस काउन्सिलले आज 51 वार्षिकोत्सवका अवसरमा विभिन्न संचार गृहमा कार्यरत पत्रकार तथा संचार संस्थालाई पुरस्कृत गरेको छ। संचार ग्राम स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा भएको कार्यक्रममा यस वर्ष प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरियो। पुरस्कारको राशि 1,51,000 रुपियाँ रहेको छ। यस्तै यस वर्षको 1,10,000 राशिको प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहरालाई प्रदान गरिएको छ। 50,000 राशिको प्रेस काउन्सिल आचार संहिता पुरस्कार सेतोपाटी.com प्रदान गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको विवादित परीक्षाको उत्तर पुस्तिका जलाएको विषयमा छानबिन थालेको छ। त्रिभुवनले स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको क्वान्टम मेकानिक्स को विवादित परीक्षाको उत्तर पुस्तिका लगायत परीक्षा सम्बन्धी प्रतिवेदन नष्ट गरी प्रमाण लोप गरेको कसुरमा अख्तियारले छानबिन थालेको हो। पीडित विद्यार्थी आशिष पौडेलले भदौ 4 गते त्रिवेले उत्तर पुस्तिका जलाई अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय रहेको भन्दै कारवाही माग राखी राष्ट्रिय सतर्कता केन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका थिए। अनुसन्धान आयोगका सूचना अधिकारी गणेश बहादुर अधिकारीले विद्यार्थीले दिएको उजुरी उप्पर अख्तियारले छानबिन गरेको जानकारी दिनुभयो। 2075 पुस 29 गते क्वान्टम मेकानिक्सको परीक्षा भएको थियो। परीक्षामा 45 पूर्णाङ्कको प्रश्नमा 40 नम्बरको प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए। काठमाडौँको ताहाचल स्थित महेन्द्र रत्न क्याम्पसको परीक्षा केन्द्रमा एकपटक वितरण गरिसकेको प्रश्नपत्र फिर्ता लिएर सोही प्रश्नपत्र वितरण गरी परीक्षा सुचारू गर्दा गोपनीयता भङ्ग हुने भन्दै विद्यार्थीले चरणबद्ध आन्दोलन गरेका थिए।
कोरोना महामारीका कारण छ महिनादेखि बन्द रहेको पर्यटन व्यवसाय विस्तार चलायमान हुँदैछ। सरकारले मापदण्ड बनाएर सुचारू गर्ने बेला मजदूरहरूले आफूहरू असहज परिस्थितिमा रहेको भन्दै सरकारले सहयोग गर्नुपर्ने माग गरिरहेका छन्। रोजगारी गुमाएका पर्यटन मजदूरहरूले तत्काल सरकारले राहत उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
कोरोना महामारीका कारण बेरोजगार भएका पर्यटन मजदूरहरूले सरकारसँग राहत उपलब्ध गराउन माग गरेका छन्। लकडाउनका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भोकै मर्ने अवस्था आएपछि सरकारसँग सहयोग मागिएको उनीहरूको भनाइ छ। तर अहिलेसम्म सुनवाई नभएकाले आन्दोलन नै गर्नुपर्ने स्थितिमा पुगेको उनीहरूले बताएका छन्। पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर सङ्घर्ष समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी केही दिनभित्रमा पर्यटन मजदुरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। सङ्घर्ष समितिका संयोजक प्रकाश घायल राई,
पर्यटन मजदुर सङ्घर्ष समिति र पर्यटन सेवा समाज नेपालको चाहिँ ध्यानकर्षण पनि छ। त्यो कारण हाम्रो माग पर्यटन मजदुरहरूलाई कमसे कम 15 करोड बजेट त अहिलेलाई कमसे कम लाइसेन्सको आधारमा चाहिँ हरेक चाहिँ एउटा चाहिँ हिसाबले दिँदाखेरि हुन्छ नि त, तर उहाँहरूले दिनुभएको छैन। त्यो कारणले अबको हाम्रो चाहिँ पर्यटन मजदुरहरू चाहिँ अब हामी आन्दोलनमा उत्रिन्छौँ। हामीले 2-3 पटक अभ्यास पनि गरिसकेका छौँ। अबको आन्दोलन हाम्रो बृहत र चाहिँ ऐतिहासिक हुनेछ।
मजदुरहरूले मजदुर कल्याणकारी कोषको रकमबाट आफूहरूलाई राहत दिन माग गरेका छन्। आफूहरूले मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायले नमानेको उनीहरूको गुनासो छ। धेरै पटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग पनि उनीहरूले आफ्ना समस्या राखिसकेका छन्। कुनै सुनवाई भएको छैन। तर पर्यटन व्यवसायीहरूले आफूहरू मजदुरका मागका पक्षमा रहेको बताएका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका निवर्तमान प्रथम उपाध्यक्ष जीवन थापा मगरले मजदुरका मागहरू सुनवाईका लागि पहल गर्ने आश्वासन दिनुभयो।
हामी मजदुरको पक्षमा छौँ। मजदुरसँगै व्यवसायलाई चाहिँ अब सरकारले केही राहत दिनुपर्ने भन्ने माग हो। त्यो त अब जान्छ, त्यो त प्रक्रिया रूपले अब ट्रेकिङ एजेन्सी लगायत अरू संस्थाहरूले चाहिँ मजदुरले परेको समस्यामा चाहिँ हामी जान्छ नजान्नु कुरै भएन। अब मजदुरको माग नै हाम्रो माग त हो। अब हामी पर्यटन व्यवसाय आफै मर्कामा छ, अब त्यहीमाथि हाम्रो मजदुर व्यवसायमा मर्कामा परेर त हामी पर्यटन व्यवसाय नजान्नु कुरै भएन।
सरकारबाट लाइसेन्स प्राप्त 25,000 मजदुर अहिले समस्यामा परेकाले तत्काल राहत दिन उनीहरूले आग्रह गरेका छन्। विपदका बेलामा भोक लाग्यो भन्दा सरकारी निकायबाट सुनवाई हुँदैन भने आफूहरू वैचारिक र भौतिक रूपमा आन्दोलनमा उत्रिने र त्यसबाट दुर्घटना भए त्यसको जिम्मा सरकारले लिनुपर्ने सङ्घर्ष समितिका संयोजक राईको भनाइ छ। सरकारले पनि मजदुरहरूका मागलाई सम्बोधन गरिने बताएको छ। पर्यटन मन्त्रालयका सहसचिव एवं सूचना अधिकारी सुरेश आचार्यले सरकारले यसबारेमा सहयोग गर्ने बताउनु भयो।
सरकारले सम्भव भएसम्म त गर्दै जाने हो होइन, हामीले त इन्टरनल मात्रै होइन एक्सटर्नल पनि हेर्नु परिरहेको छ। प्रायोरिटी हेरेर सरकारले छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने कुरा त हुन्छ नै होइन। तर अहिले तत्कालै अब हामी यसो गर्छौँ भनेर भन्नुभन्दा पनि उहाँहरूले चाहिँ उहाँको प्रतिनिधिहरू आएर मन्त्रालयमा अथवा पर्यटन विभागमा एउटा छलफलको वातावरण आफ्नो मागपत्रहरू राख्ने प्रक्रियागत ढङ्गले जानुपर्छ।
अक्सिजन बिना 10 पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्ग्रिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। मन्त्री परिषद बैठकले उहाँको भोलि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो। यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङ्ग्रिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनु भएको छ। आङ्ग्रिता शेर्पाको निधनप्रति पर्यटन मन्त्री भट्टराईले आज विज्ञप्ति जारी गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्ममा उच्च बनाउन शेर्पाले महत्त्वपूर्ण योगदान पुर्याउनु भएको उल्लेख गर्नुभएको छ। शेर्पाको हिजो बिहान 11 बजे जोरपाटीमा 72 वर्षको उमेरमा निधन भएको थियो।
सरकारले यही असोज 15 खाडी मुलुकहरूमा पनि नियमित उडान सञ्चालन गर्ने भएको छ। कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको हो। यसअघि भदौ 16 सुरु भएको अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा नियमित उडान भएको थिएन। अहिले चार्टर र उद्धार उडान मात्र भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ। पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिनुभयो।
सरकारले यही असोज 24 गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकिदिएको छ। आज बालोटारमा बसेको मन्त्री परिषदको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा सरकारले निर्वाचन रोक्ने निर्णय गरेको हो। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरिसकेको छ। युनियनले निर्वाचनका लागि असोज 1 निर्वाचन आचार संहिता लागू गरिसकेको थियो। निर्वाचन कार्यक्रम तय गर्न कानून र संघीय मामिला मन्त्रालयमा राय माग गरिएको थियो। दुवै मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएपछि निर्वाचन आयोगले आफै कार्यक्रम बनाएर सार्वजनिक गरेको थियो। निर्वाचन आचार संहिता लागू भएपछि मतदाता हुन योग्यता पुगेका कुनै पनि कर्मचारीको सर्वा गर्न नपाइने नियम छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क। तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। कान्ति बाल अस्पतालले गरिब तथा विपन्न बालबालिकाका लागि आकस्मिक सेवा निशुल्क दिने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै आकस्मिक सेवा निशुल्क गराउने कार्यविधि बमोजिम गरिब, विपन्न, साथमा कोही नभएका बालबालिकाहरूलाई प्रारम्भिक चरणको आकस्मिक सेवा निशुल्क दिने उल्लेख गरेको छ। कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपारे ज्यान गुमाउने अवस्था हुन नदिन यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। आज मध्याह्नदेखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा असर परेको हो। निरन्तरको वर्षाले विमानस्थलको भिजिबिलिटी कम भएकोले पनि कतिपय अन्तर्राष्ट्रिय उडान आकाशमै फन्को लगाउने अर्थात् होल्ड भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्ने लागेका फ्लाइट दुबईले ओभरसुट गरेको छ। यो एयरलाइन्स लखनऊ डाइभर्ट भएको हो। नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको छ। निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थलमा 3 नेपाली सहित 30 वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
यस वर्षको मनसुन 1 10 दिनसम्म लम्बिने भएको छ। नेपालमा सामान्यतया जुन 10 तारिकमा सुरु भएको मनसुन सेप्टेम्बर 23 सकिने भए पनि यस वर्ष 10 दिनसम्म लम्बिन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु, बङ्गालको खाडीमा उत्पन्न निम्न चापीय क्षेत्रको असर र भारतको राजस्थानमा मनसुन सक्रिय रहेका कारण नेपालमा पनि मनसुन लम्बिने महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो। अघिल्लो वर्ष पनि 15 दिन मनसुन लम्बिएको थियो।
चट्याङ लागेर मृत्यु भएका लमजुङ बेसी सहरका सन्तेविकको परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति र बेसी सहर नगरपालिकाले राहत उपलब्ध गराएको छ। हिजो बेलुकी परेको चट्याङ लागेर मृत्यु भएका बेसी सहर नगरपालिका छ पुमा गाउँका 42 वर्षीय सन्तेविकको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले 2,00,000 र बेसी सहर नगरपालिकाले 1,00,000 रुपियाँ राहत उपलब्ध गराएको हो।
सुनसरी रामधुनी नगरपालिका 5 झुम्काकी 17 वर्षीय किशोरी बेचिनबाट जोगिएकी छन्। विराटनगरमा पूजाको कार्यक्रममा सहभागी गराउने भनेर विराटनगर ल्याइएकी ती किशोरीलाई प्रहरीले उद्धार गरेपछि उनी बेचिनबाट जोगिएकी हुन्। उनलाई बेचबिखनका लागि भारत पुर्याउने क्रममा 3 जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। आज बेलुकी करिब 7 बजे किशोरीलाई विराटनगर महानगरपालिका 17 इस्लामपुरबाट प्रहरीले उद्धार गरेको हो। विराटनगरको बाटो हुँदै ती किशोरीलाई भारतको फारबिसगञ्जसम्म पुर्याइएको थियो, तर योजनाका बारेमा किशोरीले थाहा पाएपछि भागेर उनी पुनः नेपालतर्फ आएकी थिइन्। किशोरीलाई भारत लैजाने मोरङको लेटाङ नगरपालिका 3 घर भई सुनसरी रामधुनी नगरपालिका 5 झुम्कामा तरकारी पसल सञ्चालन गर्दै आएकी 22 वर्षीय मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका 5 घर भएका 28 वर्षीय सुमित कुमार मण्डल र सप्तरीकै तिलाठी कैलारी गाउँपालिका 1 घर भई विराटनगर बस्दै आएका 20 वर्षीय प्रदीप कुमार मण्डललाई पक्राउ गरिएको छ।
भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासबारे तयार पारिएको एउटा डेडिकेटेड वेबसाइट सुरु भएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन खुवाचा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट वेबसाइटको शुभारम्भ गर्नुभएको हो। भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरू अन्तर्गत शिक्षा परियोजनाहरूसँग सम्बन्धित सबै जानकारीका लागि वेबसाइट अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा हेर्न मिल्ने बनाइएको छ। यो वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थानको अवधारणा र निर्माणमा तयार पारिएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सन् 2020 नोबेल शान्ति पुरस्कार वितरण समारोह यसै वर्षको डिसेम्बर 10 हुने भएको छ। कोरोना भाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरूलाई मात्र आमन्त्रण गरेर नर्वेको ओस्लो सभागृहमा गरिने भएको हो। नर्वेजियन नोबेल इन्स्टिच्युटका निर्देशक आलोभ नोल स्टार्टले धेरै कारणले यो वर्ष निकै अप्ठ्यारो र चुनौतीपूर्ण रहेको जनाउँदै यस वर्षको पुरस्कार वितरणलाई नयाँ ढङ्गबाट वितरण गर्नुको विकल्प नरहेको बताउनुभयो। नर्वेको यस इन्स्टिच्युटले नोबेल शान्ति पुरस्कारको घोषणा र वितरणको प्रबन्ध मिलाउने गर्दछ। भौतिक शास्त्र, रसायन शास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रका पुरस्कारको वितरण भने त्यही दिन अर्थात् डिसेम्बर 10 स्विडेनको स्टकहोममा गरिनेछ। यी समारोहमा पनि सहभागी अतिथिहरूको संख्या ज्यादै न्यून रहने आयोजकले जनाएको छ। यस वर्ष सन् 2020 नोबेल शान्ति पुरस्कारको घोषणा भने आगामी अक्टोबर 9 गरिँदैछ। अन्य पुरस्कारहरू अक्टोबर 5 12 तारिकको बीचमा घोषणा गरिनेछ। शान्तितर्फ हालसम्म 318 जनाको नाम प्रस्ताव भएको छ भने जसमा 211 जना व्यक्ति र 107 संस्था रहेका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भिडिरहेका छन्। शारजहमा राजस्थानले टस हारेर चेन्नई विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 8 ओभर पूरा गर्दा 1 विकेटको क्षतिमा 96 रन बनाएको छ। एसएसबी जयसवाल मात्र 6 रन बनाएर आउट भएका छन्।
नेपाल क्रिकेट संघ क्यानको साधारण सभा यही असोजको अन्तिम साता हुने भएको छ। आज चितवनमा बसेको कार्यसमितिका पदाधिकारीको बैठकले साधारण सभा असोज 28 गर्ने निर्णय गरेको हो। तर साधारण सभा भर्चुअल हुने क्यानले जनाएको छ। यसअघि क्यानले भदौ 15 साधारण सभा गर्ने तयारी गरे पनि कोरोना भाइरसको महामारीका कारण स्थगित गरेको थियो। क्यानले महिला र पुरुष खेलाडीको वार्षिक जीवन बीमा गर्ने निर्णय गरेको छ। क्यानको बैठकले सवारी दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्ने निर्णय समेत गरेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले अन्तर्विद्यालय लिग फुटबल प्रतियोगिता खेल्न नाम दर्ताका लागि विद्यालयलाई आह्वान गरेको छ। एन्फाले आज सूचना जारी गर्दै आगामी मङ्सिर 2 साताबाट सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता खेल्न इच्छुक उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर लगायत काभ्रे जिल्लामा रहेका विद्यालयलाई नाम दर्ता पूरा गर्न आह्वान गरेको हो। युवा फुटबल खेलको विकास र विस्तार गर्न यसै वर्षदेखि एन्फाले 15 वर्ष उमेर समूहका विद्यार्थीको सहभागितामा अन्तर्विद्यालय लिग सञ्चालन गर्न लागेको जनाएको छ। एन्फाले छनौट भएका खेलाडीलाई उमेर समूहको राष्ट्रिय टिमसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले अन्तर्विद्यालय लिग सञ्चालन गर्न लागेको पनि जनाएको छ। प्रतियोगितामा सहभागिता जनाउन काठमाडौँ उपत्यका र काभ्रेका इच्छुक विद्यालयहरूले 15 दिनभित्र एन्फा सचिवालयमा आवेदन दिनुपर्नेछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
रिक्त संवैधानिक निकायमा चाँडो नियुक्ति गर्न सरकारलाई नेकपाको आग्रह। अध्यक्ष र महासचिवले 10 दिनभित्र एकीकरणको बाँकी कार्ययोजना बनाउने।
देशभर कोरोना संक्रमितको संख्या 66,000 नाग्यो। थप 2 को मृत्यु। 4% बढी वयस्कहरूमा मानसिक स्वास्थ्य समस्या।
तिर्बीको विवादित परीक्षाको उत्तर पुस्तिका जलाएको विषयमा अख्तियारले छानबिन थाल्यो। ट्रमा सेन्टरमा उपचार गर्न नमानेपछि डाक्टर केसीलाई तिर्बी शिक्षा अस्पताल लगियो।
यस वर्षको नोबेल शान्ति पुरस्कार December 10 वितरण गरिने। शान्तितर्फ हालसम्म 318 जनाको नाम प्रस्ताव। घोषणा आगामी October 9।
र आइपिएलमा राजस्थान चेन्नई विरुद्ध फर्स्ट ब्याटिङमा क्यानको साधारण सभा असोज 28 हुने। अन्तर्विद्यालय लिगका लागि नाम दर्ता गर्न विद्यालयलाई एन्फाको आह्वान।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।